कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्।
रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न उद्योगी व्यवसायी मेन प्रकाश मैनाली हुनुहुन्छ। उहाँले 2046 सालमा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरिसक्नु भएको छ। उहाँले रुचि अनुसारको अध्ययन र अध्ययन अनुसारको व्यवसाय पनि गरिरहनु भएको छ। उहाँ अहिले सुनमाई वाटर प्रणालीको अध्यक्ष पनि हुनुहुन्छ। नमस्कार, कार्यक्रममा स्वागत छ।
धन्यवाद।
तपाईँले पानीकै व्यवसाय चाहिँ किन रोज्नुभयो?
अघि तपाईँले सुरुवातमै कुरा उठाइहाल्नु भयो कि मैले एमएससी स्नातकोत्तरसम्म गर्दा अब मैले विज्ञानका अब बायोलोजी भयो, माइक्रोबायोलोजी हुँदै हुँदै अन्तिममा मैले रसायनशास्त्रमा एमएससी गरेँ। र यो रसायन भन्नाले यो केमिकलसँग सम्बन्धित कुरा, जस्तो पानीमा, कुनै खानेकुरामा, अब सिमेन्टहरूमा नै केमिकलकै अध्ययन चाहिन्छ। र त्यो हिसाबले पनि अब पछिल्लो अवधिमा चाहिँ अलिकति मैले फरक खालको पानीको स्रोत पाएपछि पानीमै लाग्नु पर्ला भन्ने हिसाबले अगाडि लागिरहेको छु र यसमा अगाडि बढी नै रहेको छु।
अच्छा, अब तपाईँले आफ्नो अध्ययन अनुसार नै अहिलेको तपाईँको उद्योग पनि सञ्चालन भइरहेको छ नि त?
हजुर, ठ्याक्कै। अब मेरो अध्ययन चाहिँ भेग हो, यद्यपि त्यो पानी मात्रै होइन र मैले केमिकलसँग सम्बन्धित धेरै कुराहरू हुन्छ। र अब खास गरी अब पानी चाहिँ पिउन योग्य पानी कस्तो हुनुपर्छ र कस्तो खालको रसायन वा केमिकल वा खनिज हुनुपर्छ भन्ने कुराको स्वाभाविक ज्ञान हुने हुनाले म यो विषयमा चाहिँ पानीको उत्पादनमा चाहिँ लागिरहेकै हो।
अहिले पानी चाहिँ कति खालका हुन्छन् त हाम्रो श्रोताहरूलाई तपाईँ यसबारेमा अलिकति बताइदिनु न।
अब पानीको वर्गीकरणकै हिसाबले हेर्दा चाहिँ यसरी पनि भनिन्छ, जस्तो समुद्रको पानी, खोलाको पानी, आकाशबाट बर्सिने बर्सातको पानी, अनि तपाईँको हिउँ पग्लेर आउने पानी, अब अहिले त तपाईँको यो कुहिरोबाट पनि मिस्ट वाटर भन्छ, कुहिरोबाट पनि बन्ने पानी हुन्छ। अर्को जमिन मुनि को पानी पनि हुन्छ, जमिन मुनिबाट हामीले जस्तो कल इनार जुन हिसाबले निकाल्छौँ, त्यसै गरी अर्को छहराबाट उम्रिँदै त्यो चाहिँ जङ्गलमा पहाडमा छाँगो जस्तो भएर झर्ने झरनाको पानी, जसलाई स्प्रिङ वाटर भनिन्छ। यी धेरै खालका स्रोतका पानीहरू हुन्छन् र सबै पानी पिउन योग्य हुँदैन। जस्तो अब बोट बिरुवाहरूलाई चाहिने पानी र मानिसलाई चाहिने पानीको प्रकृति फरक हुनसक्छ। जस्तो खोलाको पानी, खोलाको पानीमा मिनरल्स पनि हुन्छ, ब्याक्टेरिया पनि हुन्छ। यो चाहिँ अब हामीले खोलाको पानी चाहिँ सिँचाइको लागि बोट बिरुवामा गऱ्यौँ भने बोट बिरुवाको लागि मल हुन्छ, तर हामीलाई पिउन चाहिँ त्यहाँ चाहिँ साह्रै हानिकारक रसायन पनि हुन सक्ने, हाम्रो शरीरको लागि हानि पुर्याउने रसायन र अरू जीवहरू पनि हुन सक्ने हुनाले त्यो पानी हामीलाई त्यति सुइटेबल हुँदैन। अब मानिसहरूलाई सबभन्दा उपयुक्त पानी, हुन त मान्छेले समुद्रको पानीलाई पनि प्रशोधन गरेर पिउनै त गरेका छैन, तर अरू खेतीपाती लगायतको नुहाउने लुगा धुने काममा चाहिँ लगाएका छन्। र संसारमा पिउन योग्य पानी अत्यन्त थोरै मात्रामा छ, यद्यपि पृथ्वीमा 2/3 पानीले ओगटेको छ, तर यो 2/3 यत्रो धेरै पानी हुँदाहुँदै पनि पिउन योग्य पानी चाहिँ यस्तै 2-3% मात्रै हो भएको पानी मध्येको। जुन त्यो पानीको त्यस्तो राम्रो पानीको ठुलो स्रोत चाहिँ नेपालमा छ फेरि, किनभने यो यहाँको हाम्रो चाहिँ अब हिम श्रृङ्खलाहरू जो पग्लिँदै नदी भएर आएका छन् अथवा काहीँ चाहिँ जरुवा जस्तो पानी भएर छहराको रूपमा पानी गएको छ, र त्यो चाहिँ हाम्रो देश चाहिँ पानी पिउन योग्य पानीको प्रतिशतको हिसाबले पनि धनी छ। मलाई त्यसो लाग्छ र म त्यही भएर पनि यो पानीमा अलिकति चाख लिएर पानीकै व्यवसायमा अगाडि बढिरहेको छु।
जस्तो कतिपय पानीहरू चाहिँ नुनिलो पनि हुन्छ नि, खास गरी समुद्री क्षेत्रहरूमा भएको पानीहरू नुनिलो हुन्छ भन्छन्, के हो कुरो?
त्यो सही नै हो। कुनै कुनै समुद्रको पानी त यतिसम्म नुनिलो छ कि नुनको मात्रा धेर भएर त्यो पानीमा मान्छे गयो भने मान्छे डुब्दैन, मान्छे उत्रिन्छ त्यसको घनत्व बढी भएको कारणले। तर त्यस्तो पानीमा मान्छे जाँदाखेरि छालाहरू उकिने, छाला खुइलिने पनि हुन्छ। अब त्यो चाहिँ त्यो समुद्रमा भएको त्यो नुनको मात्रा चाहिँ भयो भने त्यो पानी त्यस्तो हुन्छ। र अरू पनि कुनै पनि समुद्रको पानी चाहिँ मान्छेले सिधै प्रयोग गरेर पिउन योग्य हुँदैन। र मान्छेले पिउन योग्य सबभन्दा राम्रो पानी चाहिँ अब तपाईँको यो छहराको पानी नै हो, झरनाको पानी नै हो। र त्योभन्दा दोस्रो कुरा त अब अहिले खाने पानी जुन सिस्टम छ चाहिँ धेरै जमिनको धेरै मुनिबाट जो चाहिँ 150-200 मिटर तलबाट वा चाहिँ 300-400 फिट तलबाट ल्याएको हुन्छ, त्यो पानी पनि शरीरको लागि राम्रो हुन्छ। तर इन जेनरल्ली यो 20-25 फिट यो कलको हिसाबले जुन पानी हाम्रो इनारको हिसाबले 20-25-30 फिट खनेर जमिन मुनिको ल्याएको हुन्छ, यो पानी चाहिँ त्यति योग्य हुँदैन पिउनको लागि।
अच्छा, अब हामीले चाहिँ सरदर हाम्रो भान्सामा अथवा हामीले प्रयोग गर्ने मानिसहरूले प्रयोग गर्ने पानी चाहिँ हाम्रो नेपालका पानीहरू चाहिँ कुन कस्तो कस्तो खालको पानीहरू चाहिँ सरदर प्रयोग भइरहेछ त?
अब त्यही हो, धेरै जसो अहिले पनि अब हुन त नेपालको कुल जनसङ्ख्याको चाहिँ त्यस्तै 20-25% चाहिँ खानेपानी वितरण भएर चाहिँ धाराको पानी आइरहेको छ। अब धेरै ठुलो जनसङ्ख्या त अहिले पनि खोलाकै पानी ल्याएर कतिपय कन्सियसले त उमालेर पनि खालान्, नभए त्यतिकै कलको पानी अब इनारको पानी नै चलन चल्तीमा छ। अब जहाँसम्म यो बोतलको पानी छ, यो बोतलको पानी त ढुक्कै प्रयोग गर्ने ज्यादै कम जनसङ्ख्या हुन्छ। अब यो होटल रेस्टुरेन्टहरूतिर अलिकति सहर बजारमा चाहिँ बढी बोतलको पानी वा जारको पानी किनेर खाने चलन छ। तर पानी हेर्दा यस्तो छ कि हेर्दा पानी पुरै ग्लासमा हाल्नु सङ्लो देखिन्छ, तर पानी सङ्लो हुँदैमा त्यो पानी पिउन योग्य छ भनेर भन्न सकिँदैन। किनभने त्यहाँ केही ब्याक्टेरियाका कुरा मिसिएको छ भने पनि पानी सङ्लै हुन्छ, र केही रसायन जो अखाद्य रसायनहरू शरीरको लागि हानि पुर्याउने रसायनहरू छ भने पनि त्यो सङ्लै हुन्छ, र मानिसलाई शरीरलाई चाहिने रसायन छ त्यो मिनरल्स छ भने पनि सङ्लै हुन्छ। त्यसले गर्दा पानीको चाहिँ कि अलिकति पानी खाइरहने मान्छेहरूले यसो पानी चाखेर चाहिँ ओहो क्या स्वादिलो पानी भन्छन्। खास गरी यो पहाडतिर जाँदा पहिला यातायात हुँदैन थियो, मान्छेहरू हिँडेरै जान्थे, बाटो बाटोमा चाहिँ तपाईँको झरनाको पानी अथवा उम्रेको पानी सरर मानिसहरूले चाहिँ अजुलीमा लिएर पिउँथे, र पिएपछि टन्न एकदम पेट भरिए जस्तो, तिर्खा मेटिए जस्तो, थकाइ मरे जस्तो हुन्थ्यो। कारण के हो भन्दाखेरि त्यो पानीमा चाहिँ शरीरलाई चाहिने खनिज तत्त्वहरू भएको कारणले मान्छेले थोरै पानी पिउँदा पनि एकदम रिल्याक्स फिल हुने, एकदम हलुका फिल हुने अथवा थकान मर्ने, तिर्खा मेटिने हुन्थ्यो, त्यो पानी राम्रो। अब त्योदेखि बाहेकको पानी चाहिँ तपाईँको जुन छ खोलाको पानी अथवा चाहिँ यो कलको पानी वा इनारको पानी, अब यसमा चाहिँ अरू हानिकारक तत्त्वहरू हामी खाइरहेका हुन्छौँ, हामीलाई थाहा हुँदैन कि हामीलाई चाहिँ अचानक कहिले अब विभिन्न खालका रोगहरू चाहिँ घातक रोगहरू पनि हामीलाई त्यो पानीले लगाइरहेको हुनसक्छ। खास गरी पानीमा हुने मिसिने जेनरल्ली हाम्रो चाहिँ उसमा चाहिँ के छ भने अरू चाहिँ खाद्य र अखाद्य रसायन हुन्छ, र अखाद्य रसायन भएको पानी चाहिँ पियो भने मानिसहरूलाई छिटो रोग लाग्ने र घातक रोग लाग्ने सम्भावना रहेछ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न झापाली उद्योगी व्यवसायी मेन प्रकाश मैनाली हुनुहुन्छ। मेन प्रकाशजी, जस्तो पानीमा चाहिँ कस्तो खालको खनिज भएको पानी चाहिँ खान योग्य हुन्छ?
खास गरी पानीमा तपाईँको यो क्याल्सियम, पोटासियम, केही मात्रामा सोडियम को यौगिक भएको पानी चाहिँ शरीरको लागि एकदम आवश्यक हो र राम्रो हो। खास गरी अब विदेशमा चाहिँ जस्तो हाम्रो यहाँ पनि के एउटा बोलीचालीमा के छ भने यसो दोकानमा जाँदा ऊ त मिनरल वाटर देऊ अथवा ऊ त मिनरल वाटर ल्याउनु त भनिन्छ। वास्तवमा मिनरल वाटर होइन, यहाँ राखिएको मिनरल वाटर चाहिँ तपाईँले शुद्ध प्रशोधन गरिएको पानीमा शरीरलाई चाहिने मिनरल्स मिसाएको पानी चाहिँ मिनरल वाटर हो, जो विदेशमा पाइन्छ धेरै जसो, र त्यो अत्यन्त महँगो हुन्छ। किन भन्दाखेरि त्यहाँ शुद्ध गरिएको मिनरल हालेको हुनाले यो हाम्रो तेल घिउकै मूल्य जति पर्छ अथवा एकदम महँगो हुन्छ मिनरल वाटर। अब यहाँ हामीले जस्तो अघि मैले भने जस्तै क्याल्सियम, पोटासियम, सोडियम, हाम्रो शरीरलाई हुने केही म्याग्नेसियम भएको पानी स्वादिलो र शरीरलाई चाहिने हुन्छ। अब यसमा अखाद्य भनेको को चाहिँ मिनरल कस्तो हुन्छ भने यो मर्करी भन्छ, यो मर्करी भन्ने तत्व छ, आर्सेनिक छ, क्रोमियम छ, अनि लिड सिसा छ, यस्ता कुराहरू मिसिएको, खास गरी यो पेट्रोलियम प्रोडक्ट को जुन हामी गाडी घोडा कुदाउँदाखेरि जल छ त्यसबाट पनि यस्ता लिड जस्ता कुराहरू बाहिर निस्किन्छन्, बिस्तारै जमिनमा पुग्छन् र तिनीहरूको पानीको चाहिँ स्रोतमा पुग्ने हुनाले यस्ता रसायनहरू मिसिएको पानी छ भने चाहिँ त्यो अत्यन्त घातक हुन्छ। र अघि मैले भने जस्तो क्याल्सियम, सोडियम, पोटासियम, म्याग्नेसियम जस्तो भएको पानी चाहिँ त्यो शरीरको लागि एकदम आवश्यक हुन्छ। र अब विदेशमा त्यो मिनरल वाटर पाइन्छ र त्यो धेरै महँगो छ र धेरै कम मानिसहरूले मात्रै त्यसलाई प्रयोग गर्छन्। र अहिले हामीले बजारमा पाइने जुन बोतल वाटर छ यो चाहिँ प्रोसेस ड्रिङ्किङ वाटर हो, यसलाई चाहिँ रिभर्स अस्मोसिसबाट चाहिँ यो बनाइएको हुन्छ र आएको पानीमा कुनै पनि कुराहरू उसले त्यहाँ राख्दैन अथवा त्यसलाई जिरो बनाउँछ, त्यहाँ कुनै खाद्य तत्त्व पनि हुँदैन, अखाद्य तत्त्व पनि हुँदैन, त्यो जस्ट पानी मात्रै हो। एक खालले भन्नुहुन्छ नि त्यो डिस्टिल वाटर जुन भनिन्छ त्यो त्यस्तो मात्रै हो। तर अब जुन स्प्रिङ वाटर छ, स्प्रिङ वाटरलाई चाहिँ तपाईँले बोतलिङ गर्ने अलिक प्रक्रिया फरक छ। त्यो प्रक्रियामा र के फरक छ त भन्दाखेरि त्यो पानीमा भएको स्प्रिङ वाटरमा खाद्य तत्त्व हुन्छ, अघि मैले भने जस्तै क्याल्सियम भयो, सोडियम भयो, पोटासियम भयो, म्याग्नेसियम भयो, त्यो खाद्य तत्त्वलाई चाहिँ पानीमा भित्र एलाउ गर्छ, छिर्छ। र अखाद्यहरू जे छ जस्तो ब्याक्टेरिया, भाइरस लगायतका विभिन्न एल्गीहरू अथवा लेउका फुलहरू अथवा बोट बिरुवाका फुल जो आँखाले देखिँदैन तर पानीमा मिसिएको छ, त्यो कुरालाई चाहिँ छानेर भित्र जान नदिने र खाद्य तत्त्वलाई मात्रै जान दिने प्रक्रियाबाट चाहिँ स्प्रिङ वाटर बनाइन्छ। यहाँ मात्रै हामीले मात्रै होइन र जुनसुकै प्रक्रिया, संसारको जुनसुकै ठाउँमा जुन स्प्रिङ वाटर बनिन्छ त्यसको प्रक्रिया त्यो। र स्प्रिङ वाटरमा भएको मिनरल प्राकृतिक मिनरल हो, त्यो प्राकृतिक रूपले आएको हुन्छ। र हामीले मिनरल वाटर बाहिर विदेशमा पाउने पनि त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ आर्टिफिसियल्ली मिसाइएको र त्यो महँगो हुन्छ। स्प्रिङ वाटर पनि महँगै हुन्छ तर स्प्रिङ वाटर भन्दा मिनरल वाटर अझै महँगो हुन्छ र त्यो चाहिँ खास खास ठाउँमा खास खास रोगी बिरामीहरूलाई त्यो पिउनको लागि प्रेस्क्राइब गरिन्छ। र यहाँ चाहिँ बजारमा अब हामीले जुन यो पानी निकालेका छौँ अब यो चाहिँ स्प्रिङ वाटर हो र हाम्रोमा मिनरल छ र यो मिनरल्स चाहिँ यो शरीरलाई चाहिने खालको मिनरल्स छ र हाम्रो पानी पिउँदाखेरि तपाईँलाई अलिकति थोरै पिउनु भने पनि तिर्खा मरे जस्तो अलिकति पानीमा केही खालको अलिकति हेभी वेट जस्तो भएको वा स्वादिलो भयो जस्तो फिल आउँछ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न उद्योगी व्यवसायी मिन प्रकाश मैनाली हुनुहुन्छ। मिन सर, जस्तो तपाईँहरूले चाहिँ बजारमा जस्तो उद्योगीहरू भयो तपाईँहरूभन्दा उद्योगीहरूले तपाईँहरू जस्तै पानीको उद्योगीहरूले चाहिँ बजारमा ल्याउने जुन पानी छ, बोटलिङ गरेर ल्याएको पानी छ, त्यो पानीमा चाहिँ अखाद्य वस्तुहरू चाहिँ रहेको पानी छ भने तपाईँहरू त्यसलाई प्युरिफाई गरेर अखाद्य वस्तुहरूलाई हटाएर सप्लाई गर्नुहुन्छ, के छ त्यसको प्रोसेसिङ विधि?
अब त्यो खास गरी यस्तो हुन्छ कि धेरैजसो पानी व्यवसायहरूको चाहिँ कस्तो अवस्था छ भने पानीको बारेमा कुनै ज्ञानै छैन, पानी कस्तो हुन्छ भन्ने ज्ञान छैन, खालि एउटा मेसिन ल्यायो, पानी चाहिँ यसो जमिन मुनिबाट फुर्र निकालो, त्यसलाई चाहिँ मेसिनले प्रशोधन गर्छ र बोतलमा हालो बेचो। अब त्यो मात्रै भएको जुन साथीहरू छन् पानी व्यवसायहरू छन्, अब उहाँहरूलाई कहिलेकाहीँ त्यो चाहिँ फिल्ट्रेसन सिस्टम बिग्रेको नबिग्रेको यो कुरा ख्याल गर्नु भएन भने उहाँहरूले बजारमा चाहिँ पानी अशुद्ध पानी लगिरहेको अवस्था हुन्छ। अब त्यो बारेमा अलिकति ज्ञान हुने र बिचबिचमा ल्याब टेस्ट गरिरहने, समय समयमा गरिरहने, सकिन्छ दिनै पछि नभए हप्तामा यसरी गरिरहने हो भने पानीमा के भइरहेको छ, मेसिनले काम गरिरहेको छ कि छैन, किनभने त्यो आँखाले देखिने विषय हुँदैन, यसलाई भनेको टेस्ट नै गर्नुपर्छ। टेस्ट गरेर मात्रै, अघि मैले भने एक ग्लास शुद्ध क्लियर पानी छ, त्यो पानी खान अयोग्य पनि हुनसक्छ, योग्य पनि हुनसक्छ। कसरी नाप्ने भन्दा त त्यसको विधि जुन छ, त्यो प्रयोगशाला, त्यो मिनी प्रयोगशाला आफैले राखेर त्यो पानीलाई टेस्ट गरेर मात्रै बजारमा पठाउनु पर्छ।
जस्तो मैले भन्न खोजेको चाहिँ जस्तो आर्सेनिक युक्त, अर्को अघि तपाईँले भने जस्तै लिडहरू के मिसिएको जुन पानी हुन्छ त्यो चाहिँ सुरक्षित हुँदैन, खानको लागि योग्य हुँदैन भनेर भन्नुभयो, त्यो चाहिँ हाम्रो प्युरिफाई गर्ने मिसिनले त्यो कुरा चाहिँ छुट्याउन सक्छ सक्दैन?
त्यो छुट्याउँछ, छुट्याउनु पर्छ। र त्यही मैले अघि भने, तर के छ त भन्दाखेरि यदि धेरै मात्रामा मिसिएको छ भने छुट्याउने क्रममा तपाईँको केही ट्रेसेस थोरै मात्रामा चाहिँ जान सक्छ, खास गरी तपाईँको नेपालमा भन्दा पनि यो जति दक्षिण बेल्टमा हामी जान्छौँ, भारतको उत्तर प्रदेश एरियातिर को कुनै पनि तपाईँको बोतलको पानी पिउन अयोग्य छ। यद्यपि त्यो मेसिनले नै गरे किन भन्दाखेरि उसले जति छुट्याए पनि तपाईँको टोटल उसले चाहिँ त्यहाँबाट छुट्याएर फिल्ट्रेसन गर्न सक्दैन किन उसको मात्रा बढी भएको कारणले। त्यसले गर्दाखेरि ती रसायनहरू चाहिँ खास गरी जमिन मुनि जति हामी यो तराईको दक्षिणतिर जान्छौँ त्यो त्यस्तो हानिकारक रसायन चाहिँ जमिन मुनिमा बढी पाइएको भेटिएको छ। त्यसै गरी भारतको त्यो अथवा औद्योगिक एरियामा पनि जस्तो हाइवे भन्दा तपाईँको हाइवे दक्षिण र हाइवे उत्तरमै पनि तपाईँको पानीको टेस्टको फरक छ किनभने जति तपाईँ उत्तर लाग्नुहुन्छ त्यति पानीको चाहिँ पिउन योग्य अथवा स्वादिलो पानी अथवा मिनरल्स भएको पानी पाउनुहुन्छ भने जति दक्षिण लाग्नुहुन्छ त्यति अखाद्य तत्त्व भएको पानी तपाईँले भेट्नुहुन्छ। त्यसले गर्दा फिल्ट्रेसन सिस्टमले गर्न चाहिँ खोजेको तर त्यसको केही ट्रेसेस मात्रामा गयो भने त्यो हानिकारक हुन्छ पानी।
जस्तो मैले एउटा उदाहरण लिन खोजेको विराटनगरको बजारमा विराटनगरबाट त्यहाँ कलबाट निकालेको पानी अथवा इनारबाट निकालेको पानी अथवा धाराबाट आएको पानी त्यहाँको खाने पानीले वितरण गरेको पानी खानु र बोतलको पानी खानुमा उस्तै स्वाद हुन्छ किन फरक हुँदैन त?
त्यो भनेको यिनीहरूले जस्तो तलबाट धाराबाट तपाईँको चाहिँ जुन उसले मेसिनले निकालेको छ यो पनि जमिनको निकै तल्लो सतहबाट निस्केको छ किनभने त्यहाँ खाद्य तत्त्व छैन त्यसले गर्दा त्यो वितरण गरेको खाने पानीले वितरण गरेको पानी पनि खल्लो भयो। अब यता प्रोसेस जसले गरेका छन् त्यो किनभने त्यो एरियाकै पानी पिउन त्यति राम्रो योग्य छैन अनि त्यसले प्रोसेस गरेको पानी पनि त्यस्तै खल्लो भएको
उद्योगहरू बसेको ठाउँबाट
किन भन्दाखेरि उहाँहरूलाई पानी कुन ठाउँको पहिला ल्याब टेस्ट गरेर कुन ठाउँको पानीमा चाहिँ फ्याक्ट्री लगाउने एउटा हुन्छ नि त हरेक कुराको त तपाईँको त आइए गरिन्छ टेस्ट गरिन्छ होइन यो खालको ज्ञानै छैन एकैचोटि मेसिन ल्याए पानी हुर्र आउँछ त्यो भने एउटै हो भन्ने अब ज्ञान कम्ती यो बारेमा विज्ञता कम भएका मान्छे वा हुँदै नभएका मानिसहरूले चाहिँ उद्योग चलाएको कारणले पनि पानी चाहिँ तपाईँको त्यति स्वादिलो पानी बजारमा त्यति योग्य पानी बजारमा धेरै ठाउँमा नगएको छ। र मैले चाहिँ धेरैतिर चितवन इभन चितवनमै जाँदाखेरि पनि चितवनको तपाईँको त्यहाँको गभर्मेन्टले सर्वे गरे कि हाइवेभन्दा दक्षिणको जस्तो सौराहातिरको जमिन मुनिको पानी पिउन अयोग्य छ नेपाल सरकारकै गभर्मेन्टको रिपोर्टमा जति उत्तर लाग्नुहुन्छ त्यति पिउन योग्य छ। अब यस्ता कुराहरू बुझेर फ्याक्ट्री कता राख्ने आदि इत्यादि गर्यो भने त्यो मान्छेले अलिकति शुद्ध राम्रो कुरा बजारमा पुर्याउँछ। अब यो सबै कुरा हेर्ने कसले त भन्दाखेरि अब यसको अनुगमन गर्ने सरकार हो। सरकार अलिकति स्ट्रङ भएर चाहिँ यी सारा कुरालाई अनुगमन गर्ने हो भने मान्छेको जनस्वास्थ्यमा चाहिँ सुधार आउँछ। जतिसुकै पानी हामीले बोतलमा राखेको पानी यो शुद्ध होला सिल सट्ट खोलेर खाएको पानी हिजो सुरुआत कालमा म पनि पानीमा यो नलाग्दाखेरि मलाई पनि त्यति साह्रो अहिले त चाख्लिँदै गएपछि नै यो यसको बारेमा भित्र छिरेर मैले जानकारी पाएँ मलाई पनि के लाग्थ्यो भने सिल तोडिसकेपछि यो पानी त धेरै राम्रो होला भन्ने लाग्थ्यो तर त्यस्तो होइन रहेछ। मान्छेले बजारमा भोक लाग्दा केही खानेकुरा मोमो चाउमिन केही खाला र पानी बोतल पनि खाएर ऊ हिँड निस्किन्छ र बेलुका उसलाई घरमा गएपछि गुड पेट तपाईँको कराउन सक्छ कराउँछ नि नभनौँ कराउन सक्छ र उसले के दोष दिन्छ भने मैले त सिलबन्दी पानी खाएको थिएँ पानीमा होइन सल्ला त्यसले मलाई दिएको यो खाजा जुन थियो मोमो चाउमिन अथवा उसले के खायो यसमा चाहिँ गडबड छ भनेर उसले त्यतातिर उसको दिमाग जान्छ तर वास्तवमा पानी हानिकारक हुनसक्छ उसले खाएको पानीको कारणले ऊ बिरामी भएको हुनसक्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न झापारी उद्योगी व्यवसायी मिन प्रकाश मैनाली हुनुहुन्छ। मिन सर जस्तो तपाईँहरूले चाहिँ उद्योग राख्दाखेरि जस्तो मिनरल त्यो खाने पानीको लागि सुरक्षित नभएको क्षेत्र र सुरक्षित भएको क्षेत्र यी सबै हेरेर विचार गरेर राख्नुहुन्छ कि रेन्डमली जहाँबाट निकाले पनि त्यसलाई चाहिँ अखाद्य वस्तु हटाएर खाद्य वस्तु मात्रै राख्ने अयोग्य खानेकुराहरू त्यसको ऊहरू हटाइदिने मिनरल्सहरू हटाइदिने र योग्य भएको चिजहरू मात्रै सब्मिट गरेर निकाल्ने गरेको प्लान हुन्छ कि के हुन्छ तपाईँहरूको यस्तो?
अब कस्तो छ नि अब समग्रमा सबै व्यवसायको कुरा गर्नुहुन्छ भने मैले अघि नै भने सबै व्यवसायहरूलाई यो खालको चेतनै छैन कि कस्तो खालको पानीको स्रोतबाट पानीको बोतलिङ गर्ने वा जारमा चाहिँ दिएर चाहिँ मानिसहरूलाई चाहिँ बेचबिखन गर्ने वा सेवा पुर्याउने भन्ने खालको अब 90% वा 95% व्यवसायलाई यो बारेमा जानकार नै छैन त भनेपछि त उनले खोज्ने कुरै भएन। अब म अलिकति जानकार थिएँ जसको कारण कारणले मैले फरक ठाउँको स्रोत खोजेँ. मैले चाहिँ पानी नै एकदम तपाईँको चाहिँ झरझर जङ्गलबाट झर्दै गरेको पानीलाई चाहिँ कलेक्सन गरेर त्यसलाई चाहिँ प्रशोधन गरेर मैले बजारमा ल्याएँ. त्यो त्यसमा लाग्दै गइसकेपछि त्यो बारेमा जानकार पनि हुँदै गएँ, अझ बढी स्टडी पनि गरेँ, विदेशतिर गएँ, विदेशका पनि पानी हेरियो, देखियो, खाइयो, चाखियो, पानी त अब कस्तो कस्तो पानी हुनु रहेछ, कसरी यसको फिल्ट्रेसन सिस्टम हुँदो रहेछ, फिल्ट्रेसन प्रक्रिया के हो, कति खालको प्रक्रियाबाट चाहिँ पानीको फिल्ट्रेसन गर्न सकिन्छ, यी सबै कुरा बुझियो. तपाईँको अब हाइल्यान्ड वाटर जुन भनिन्छ, तपाईँको अब सबभन्दा राम्रो चाहिँ तपाईँको युरोपको एकदम राम्रो नदीबाट झरझर आएको नदीबाट बनाएको हाइल्यान्ड वाटर त विश्वमा प्रख्यात छ. तपाईँको नेपालमा पनि आउँछ, त्यो एक बोतलकै तपाईँको आधा लिटरकै 100-150 रुपियाँ पर्छ, महँगो छ तर के छ भने क्वालिटीको छ. त्यस्तै नेपालको पहाडबाट जस्तो हाम्रो रसुवाकै पानी भयो, रसुवाबाट रसुवाकै नाम गरेको पानी छ, यो पनि प्रख्यात छ. किन भन्दाखेरि यसको स्रोत राम्रो छ. तर हाम्रो चाहिँ हाम्रो हिमाल हाम्रो देशमा पानीको प्रचुर सम्भावना हुँदाहुँदै पनि विदेश चाहिँ किन जान सक्दैन त भनेपछि हाम्रो ढुवानी खर्चले धेरै महँगो पार्छ. किन हामीसँग डाइरेक्ट अब ट्रेनको एसेस छैन. अब हामी ल्यान्डलक कन्ट्री छौँ, हामीले चाहिँ मैले समुद्रमा जहाँसम्म बन्दरगाहमा पुर्याउने हाम्रो चाहिँ ल्यान्डिङ कस्ट बढी पर्छ. यदि हाम्रो चाहिँ रेलवेको ट्रान्सपोर्टेसन आदि इत्यादिको सुविधा हुने हो भने भविष्यमा नेपालबाट धेरै पानी विदेश निर्यात हुन्छ.
जस्तो अहिले जुन तपाईँले उत्पादन गरेको चाहिँ सुनमाई वाटर प्लान्टले उत्पादन गरेको जुन पानी छ, त्यो चाहिँ सुनमाईबाट बग्दै गरेको झरनाबाट निकालेको पानी भएको हुनाले स्वच्छ छ, यो सोसाइटीको लागि अथवा शरीरको लागि चाहिँ उपयुक्त छ भन्ने कुरा तपाईँको दाबी होइन?
हजुर, त्यो त मेरो 100% दाबी हो कि मेरो पानीको मैले उत्पादन गर्ने बजारमा बेचबिखन गर्ने जुन पानीको स्रोत जुन छ यो स्रोत नै सबभन्दा उत्तम स्रोत हो. अहिले भइरहेका हामीले झापा जिल्ला अथवा तराईमा भएका अथवा यो एक नम्बर प्रदेशमा भएका जति पानीका स्रोतहरू छन् सबभन्दा राम्रो स्रोत हाम्रो हो. र त्यही कारणले नै हाम्रो धेरैवटा जिल्लामा धेरैवटा सहरमा हाम्रो पानी जान्छ. मानिसहरूले यसलाई मन पराएका छन्, उहाँहरूले एकदम यसको के भन्छ यसको प्रमोसन पनि भइरहेको छ. जस्तो अहिले चितवन सौराहामा पनि तपाईँको निकै राम्रो हिसाबले चाहिँ हाम्रो होटल मोटलहरूमा पानी गइरहेको छ.
जस्तो नि मिन्छ अब एउटा भनाइ छ नि, माथिबाट खसेको पानी चाहिँ जति ढुङ्गामा ठोकिँदै ऊ हुँदै तल झर्दै गर्छ, त्यसो गर्दा त्यहाँ चाहिँ किटाणुहरू पनि मर्दै चाहिँ स्वच्छ पानी हुन्छ भन्छन्, यो यथार्थ हो?
यस्तो हो, किटाणु मर्ने त होइन, त्यो कारणले झरनाबाट झरेको पानीले किटाणु मर्ने चाहिँ होइन. तर तपाईँले भने जस्तै ढुङ्गामा हिर्काउनु भनेको ढुङ्गा पनि तपाईँको एक खालको मिनरलको स्रोत हो, त्यसमा क्याल्सियम छ, म्याग्नेसियम छ, तपाईँको पोटासियम छ. त्यसलाई हिर्काएपछि त्यो ढुङ्गाको मिनरल्स चाहिँ पानीमा मिसिन्छ. अनि अर्को कुरा के छ भने पानीमा अक्सिजन पनि चाहिन्छ. हिर्काइसकेपछि पानीको एउटा निश्चित मात्रामा जुनसुकै पानीमा तपाईँको अक्सिजनको मात्रा हुन्छ र त्यो अक्सिजन पनि एकदम मजाले सेचुरेट चाहिने जति अक्सिजन त्यो पानीमा घुल्छ र अनि त्यो चाहिने मिनरल पनि त्यहाँभित्र चाहिँ तपाईँको पानीमा मिसिन्छ. त्यसले गर्दा चाहिँ अनि त्यसलाई चाहिँ हामीले अब हुनसक्छ के भने स्प्रिङ वाटरमा हुनसक्ने सम्भावित कुरा भनेको बायोलोजिकल कुरा हुनसक्छ. तर त्यो बायोलोजिकल कुरालाई चाहिँ हामीले फिल्ट्रेसन सिस्टमले हटाउँछौँ, सजिलै त्यो हट्छ. अनि त्यो भएको नेचुरल मिनरल चाहिँ हामीले त्यो पानीभित्र पठाउँछौँ, त्यसले गर्दा त्यो पानी स्वादिलो छ.
जस्तो नि एउटा उदाहरणको लागि काठमाडौँको बागमती नदी त्यति फोहोर छ तर यहाँ हाइवेमा आइपुग्दाखेरि स्वच्छ एकदम निलो पानी भएर आउँछ, त्यो चाहिँ किन त्यस्तो हुन्छ?
यस्तो छ, त्यो चाहिँ तपाईँको कालो हुनुको मतलब त्यहाँ रसायन त छँदैछ, त्यसमा पनि बायोलोजिकल कुरा अत्याधिक छ. जस्तो काठमाडौँ भ्यालीबाट अब जति त्यो पछाडि बग्दै आउँछ यो बायोलोजिकलको चेन छ क्या, भित्र सिस्टममा त्यहाँभित्रको फोहोर खाने पनि त्यहाँ किटाणु छ, त्यहाँको फोहोर खाँदै 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 त्यो पानी सङ्घिँदै आउँछ. तर केमिकलले चाहिँ तपाईँको त्यो पानी चाहिँ शुद्ध हुँदैन, त्यो चाहिँ केमिकल चाहिँ हुन्छ नै, हेर्दा सङ्लो देखे पनि त्यो पानी चाहिँ हामीले पिउन योग्य हुन्न.
अच्छा, यो तपाईँहरूले चाहिँ यो स्प्रिङ वाटरको जुन सिस्टम चाहिँ के हो त?
अब त्यो मिनरल्स चाहिँ छिर्ने र अरू नचाहिने कुरा नछिर्ने तपाईँले कसरी विचार गर्नुहोस् भने तिलका दानाहरू अथवा तोरीका दानाहरूलाई मिनरल्स सम्झिनुहोस्, खान योग्य मिनरल्स, र मुसा छुचुन्द्रोलाई चाहिँ तपाईँले ब्याक्टेरिया भाइरस सम्झिनुहोस्. त्यो स्प्रिङ वाटर वाटरमा ब्याक्टेरिया भाइरस पनि आउँछ, मिनरल्स पनि चाहिने, शरीरलाई चाहिने मिनरल्स टन्न हुन्छ। अब हाम्रो फिल्ट्रेसन सिस्टमले के गर्छ भने त्यो तिलका दाना वा तोरीका दानालाई मिनरल्स जुन भनिन्छ त्यसलाई नाङ्लोमा हालेर चाले जस्तै सम्झिनुहोस्। चाल्दाखेरि तोरीका दाना जो शरीरलाई चाहिने थियो मिनरल्स थियो त्यो भित्र गयो, पानीमा गयो। अब तपाईँले मुसा सुजुन्दा जस्ता ठुला जिनिसहरू त्यसले त्यहाँबाट बाहिर पाखा लगाइदिन्छ, त्यो कुरा पानीमा जाँदैन। त्यसले गर्दा हाम्रो फिल्ट्रेसन सिस्टमबाट आएको पानीमा मिनरल्स मात्रै, प्राकृतिक मिनरल्स मात्रै पाउने हुनाले यो पानी एकदम पिउन योग्य, शरीरको लागि फाइदाजनक छ।
त्यो ब्याक्टेरिया चाहिँ तिल जस्तो तोरी जस्तो चाहिँ हुँदैन?
होइन होइन, त्यो त धेरै सानो हुन्छ, मैले बुझ्नको लागि सिम्पली भने मात्रै हो। किनभने
त्यो मिसिनको हिसाबले स्क्यानिङ गर्ने हिसाबले
तपाईँको त्यसको चाहिँ के छ भने मिनरल्स र अघि मैले भने त्यसको साइजको हिसाबले तपाईँको तिलको दाना मिनरल्स हो भने तपाईँको छुचुन्द्रो वा मुसो जस्तो ठुलो चाहिँ तपाईँको ब्याक्टेरिया। किनभने त्यो त मिनरल्स त्यस्ता अरबौँ तपाईँको यस्ता मिनरल्सहरूको साइज भयो भने मात्रै एउटा तपाईँको चाहिँ ब्याक्टेरिया बन्ने हो।
अच्छा, अब तपाईँहरू सुनमाई वाटर प्रणालीले उत्पादन गरेको पानी चाहिँ हरेक दृष्टिकोणले योग्य छ, यी सबै कुरा चाहिँ योग्य छ भन्ने कुरा तपाईँको कुरा होइन?
होइन, एकदमै हामी म दाबीका साथ र सबै यो अहिले सुन्ने श्रोताहरूलाई पनि म के आग्रह गर्छु भने हजुरले एकचोटि पिउनुहोस्, किनभने हाम्रो जार जहीँ त्यहीँ उपलब्ध छ जारकै पानी पिउनु होला, अथवा होटल रेस्टुरेन्टमा जाँदा पनि यो पानी एकचोटि मगाएर तपाईँहरू पिउनु होला। र यो व्यावसायिक मात्रै नभएर अलिकति मैले चाहिँ यसलाई मानिसहरूलाई चाहिँ अलिकति आफ्नो वरिपरिका साथीभाइ लगायतको सबैलाई चाहिँ मैले यो पानी पिलाउन पाउनु चाहिँ म आफूलाई धेरै गर्वको विषय जस्तो लाग्छ।
जस्तो नि मिन्स अब हाम्रो झापाको कुरा गर्ने हो भने झापामा अलि बढी चाहिँ आर्सेनिक भेटिन्छ पानीमा होइन, त्यो किन होला त्यस्तो हुन्छ?
होइन, यो त तपाईँको जमिन मुनिको परतको कुरा भयो, किनभने जमिन मुनि के भेटिन्छ भन्दा अहिले दोलखामा तपाईँको पेट्रोल भेटिँदैछ होइन, त्यस कारण हरेक ठाउँमा खनिज कुरा फरक फरक हुन्छ। जेनरली आर्सेनिक भनेको तपाईँको तराई बेल्टमा बढी हुन्छ, अघि मैले भनेको हानिकारक जुन भने लिड भयो, आर्सेनिक भयो, क्रोमियम भयो, अब यी कुराहरू चाहिँ अलिकति तराई बेल्टको मा चाहिँ यो बग्दै बग्दै आएर यो बसेको हुन्छ, र आर्सेनिक त धेरै नै हानिकारक तत्त्व हो जो पानीमा पाइन्छ।
अच्छा, आर्सेनिक मिसिएको पानी चाहिँ प्युरिफाई गरेर शुद्ध बन्न सक्छ?
शुद्ध त बन्छ, अघि मैले भने नि आरओको सिस्टमले आर्सेनिकलाई तपाईँलाई उसले फिल्ट्रेसन गर्न सक्छ, तर आर्सेनिकको मात्रा कति छ त? मानिलियो आर्सेनिक तपाईँको 0.1% भएको आर्सेनिकलाई गर्ने ठाउँमा अब उसको चाहिँ 1% नै आर्सेनिक छ भने उसको फिल्ट्रेसन सिस्टमले छान्दा छान्दै पनि त्यसको केही मात्रा चाहिँ तपाईँको जान सक्छ, छिर्न सक्छ किनभने त्यो प्रोसेसमा। त्यसले गर्दा त्यो नभएको वातावरण पानी नै राम्रो।
अब हामीले चाहिँ समाजमा अथवा हाम्रो मानव शरीरमा सुरक्षित खानेपानीलाई प्रयोग गर्नको लागि चाहिँ हाम्रा स्थापित पक्षहरू जस्तो तिनै तहका सरकारहरूले, सामाजिक विभिन्न सङ्घ संस्थाहरूले जस्तो खानेपानी संस्थानहरू छन्, खानेपानी उपभोक्ता समितिहरू छ, यस्ता खालका चाहिँ उसले अथवा पानी उत्पादक संस्थाहरू छन् जस्तो तपाईँहरू जस्तै सुरमाई वाटर प्रणाली भयो लगायत अरू पानी उत्पादन केन्द्रहरू छन्, तिनीहरूले चाहिँ के गर्नुपर्छ सुरक्षित खानेपानी वितरणको लागि?
जुन अहिले यो नेपाल अधिराज्यभरि खानेपानीको जुन व्यवस्था भइरहेको छ यो एकदम राम्रो कुरा हो, र तर यसको के छ भने पानी चाहिँ उसले जमिनको धेरै तलबाट निकाल्ने हुनाले त्यो हानिकारक रसायन छैन, राम्रै पानी निकाल्छ, तर उसको वितरण पक्ष फितलो छ। काहीँ चाहिँ फलामको पाइप लगाइदिएको छ तपाईँको, त्यो केही समयमा खिया पर्छ, र कतिपय ठाउँमा त्यसको पाल हुन्छ, जोइन्टमा समस्या छ, त्यसले गर्दा माटोमा भएको ब्याक्टेरिया त्यो फेरि पानीमा रिभर्स भएर आउँछ। उसले निकाल्ने भित्र निकाल्ने पहिला ट्याङ्कीमा निकाल्ने पानी चाहिँ राम्रो छ, तर वितरण प्रक्रिया चाहिँ विश्वास योग्य छैन। हुनुपर्ने के थियो भने कोही पनि मानिसले खाने पानीको धाराको घरमा खोलेको धारा सिधै ग्लासमा हालेर खाँदाखेरि मान्छेलाई मानिसलाई कुनै रोग नलाग्ने वातावरण हुनुपर्ने, तर त्यस्तो काहीँ देखिँदैन, किनभने त्यो उनीहरूको वितरण प्रणालीको तपाईँको जोइन्ट गर्ने र त्यसमा लगाउने जुन मेटेरियल छ यसमा चाहिँ समस्या छ। यसले गर्दा सरकारले वा त्यो आयोजनाले पानी राम्रो निकाल्दा निकाल्दै पनि उपभोक्तामा राम्रो पानी पुगेका छैन, त्यसले गर्दा उपभोक्ता पनि कन्सियस हुनु पर्यो होइन। खानेपानी जुन सिस्टम छ त्यो सिस्टममा कस्तो प्रणाली हामीले, जस्तो युपिभिसी पाइप हुने हो भने अलिकति जोइन्ट हुन्थ्यो होइन, यता खियासिया लाग्ने थिएन, र वितरण प्रणाली चाहिँ तपाईँको जमिनबाट देखिने ठाउँबाट तपाईँले गरिदिएको भए कहाँनिर पाइप फुट्यो के फुट्यो मर्मत सम्मर चाँडो हुन्थ्यो। अब जमिनको मुनिबाट ल्याएछ एउटाले बाटो खन्छ जेसिबी ल्याउँछ के ल्याउँछ पार्टी बडङ्ग फुट्छ अब त्यसलाई मर्मत गर्दा त्यहाँभित्रको माटो फोहोर जम्मै गएर त्यो वितरण प्रणाली तपाईँले वर्षौँसम्म त्यो ब्याक्टेरिया मय भएर चाहिँ त्यो पानी वितरण भइरहेछ। त्यसले गर्दा पानी त राम्रोले निकालेको तर अब हाम्रो धारामा आउँदा फेरि हामीले घर घरमै फिल्ट्रेसन सिस्टम कि राख्नुपर्नेछ कि त्यसलाई उमालेर खानुपर्नेछ।
बेला बेलामा ट्याङ्कीमा चाहिँ हाल्छ नि त्यो पोटासहरू
त्यो त उनीहरूले हाले त्यो एकचोटि पोटास हाल्यो त त्यसको त एउटा निश्चित समयसम्म काम गर्ने भयो। अब आखिर वितरण प्रणालीमा त्यहाँ जुन समस्या काहीँ लिकेज छ भने त फेरि त्यहाँबाट त ब्याक्टेरिया त आउने भयो प्रणालीमा एक ठाउँबाट निस्केको त त्यो होल सिस्टममा जाने भयो। त्यसले गर्दाखेरि वितरण प्रणाली चाहिँ सबभन्दा चुस्त दुरुस्त र राम्रो हुनुपर्छ। त्यसले गर्दा सबै जनताहरूले स्वच्छ पानी
र उपभोक्ताहरूलाई पानीको बारेमा चाहिँ अन्तिममा जहाँ जाँदै के सन्देश दिन चाहनुहुन्छ?
पानी जुनसुकै पानी तपाईँलाई ग्लासमा राखेको सङ्लो देख्नुभयो र यो पानी पिउन योग्य छ भन्ने भ्रम कहिले पनि नपाल्नुहोला। यसको स्रोतको बारेमा काहीँ घरमै जाँदै हुनुहुन्छ कसरी त्यसलाई राखेको छ फिल्ट्रेसन सिस्टमबाट दिएको छ कि उमालेर दिएको छ कि यो कुरा अलिकति बुझ्नुहोला। जहीँ तहीँ दिएको देखिएको पानी शुद्ध हुँदैन। त्यसले गर्दा पानी मानिसमा लाग्ने सम्पूर्ण 90% सरुवा रोगको चाहिँ स्रोत नै पानी हो। त्यसले गर्दा हामीले पानी स्वच्छ हेर्ने बित्तिकै ट्रान्सपरेन्ट क्लियर छ वा एकदम सादा एकदम राम्रो हेर्दा एकदम कञ्चन जस्तो देखिए तापनि पानी हानिकारक हुनसक्छ। त्यसले गर्दा पानीमा बढी ध्यान दिउँ। विश्वमा विकसित देशले सबभन्दा खाद्य कुरामा पानीलाई सबभन्दा बढी महत्त्व दिन्छ। पानी शुद्ध र स्वच्छ हुन्छ हुनुपर्छ भन्ने मान्यता राख्छ र हामी पनि जति हामी चाहिँ ले यो कुरा सुन्छौँ बुझ्छौँ र हामीले पनि पानीमा चाहिँ विशेष ध्यान दिउँ। यदि पानीमा तपाईँलाई सङ्घै लाग्छ भने त्यसलाई उमालेर मात्रै खाऊ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो। म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा झापाली उद्योगी व्यवसायी मेन प्रकाश मैनालीसँग कुराकानी गऱ्यौँ। वास्तवमै सुरक्षित खाने पानी चाहिँ हामीले हेरेर देखेर मात्रै हुँदैन, त्यसको स्रोतहरू पहिचान गरेर खानुपर्छ। स्वास्थ्यको लागि पानी अत्यन्तै महत्त्वपूर्ण हो, यसकारण हामी सचेत हुनुपर्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।